السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم، نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولقد ضربنا للناس في هذا القرآن من كل مثل لعلهم يتذكرون، قرآنا عربيا غير ذي عوج لعلهم يتقون. ضرب الله مثل رجلا فيه شركاء متشاكسون ورجلا سلما لرجل هل يستويان مثلا؟ الحمد لله، بل أكثرهم لا يعلمون. إنك ميت وإنهم ميتون. ثم إنكم يوم القيامة عند ربكم تختصمون. صدق الله مولانا العظيم، وصدق رسوله النبي الأمي الكريم، ونحن على ذلك من الشاهدين والشاكرين، والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. یہ سورة الزمر کی چند آیتیں ہیں جن کی تلاوت کی گئی، اور یہ 23rd جز اس کی آخری آیتیں ہیں. اس کے بعد فمن اظلم سے 24th جز شروع ہو جاتا ہے، اور ان آیتیں جو تقریباً پانچ آیتیں ہیں، اس میں تین چھوٹے چھوٹے مضامین ہیں، تو ہو سکتا ہے ان تینوں کو آج پورا نہ ہو، تینوں آج پورا نہ ہو سکے، لیکن ایک یا دو تو انشاءاللہ پورے ہو جائیں گے. پہلا مضمون، وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِي هَذَا الْقُرْآنِ مِنْ كُلِّ مَثَلٍ لَعَلَّهُمْ يَتَذَكَّرُونَ. اب اس سے پہلے اللہ سبحانہ وتعالی نے ماضی کے لوگوں کا کچھ تذکرہ کیا کہ ماضی کے لوگوں کو ایسا ہوا، جو اجمالا تفصیل کے بغیر، تو تم لوگوں کو بھی ایسا ہو سکتا ہے اگر اسی نہج پر چلے، اسی راستے پر چلے. تو وہاں ماضی کے لوگوں کی مثال بیان کر کے سمجھایا، ایگزامپل دیا، لیکن ایگزامپل ایک ایسی چیز کی اور ایسے لوگوں کی جو حقیقت میں گزرے، اور اس کے پیچھے کچھ چلے جائے ہم تو اللہ سبحانہ و تعالیٰ وہ آیت جس کے أَلَمْ تَرَ أَنَّ اللَّهَ أَنزَلَ مِنَ السَّمَاءِ مَاءً، اللہ تعالیٰ نے آسمان سے بارش اترتا ہے، کس پھر اس سے کیا ہوتا ہے، اس سے پودے اور کھیتیاں وغیرہ کس طرح اگتی ہے، اور پھر اس کی یہ مثال کے ذریعے ہمیں بہت کچھ سمجھایا. تو وہاں بھی ایک ایگزامپل دیا گیا، لیکن وہ ایگزامپل کوئی ایسی چیز نہیں ہے جو ماضی میں ہوئی تھی، وہ دنیا میں کوئی چیز ہوتی ہے جو ہمیں نظر آتی ہے، اس کے ذریعے ہمیں سمجھایا. تو یہ قرآن، بلکہ یہ جو ہے ایک، جو بھی کسی کو سمجھا رہا ہے، آپ کسی کو سمجھا رہے ہیں، تو یہ ایک طریقہ ہوتا ہے کہ آپ مثال دے، ایگزامپل دے، اور اس ایگزامپل کا مقابلہ جی کرے حقیقت سے، یعنی آپ کمپیئر کریں. اور یہ کیوں ہوتا ہے؟ اس لیے کہ بسا اوقات آپ کوئی ایسی چیز سمجھا رہے جو آدمی کو ابھی یا تو مستقبل میں ہونے والی ہے، تو آدمی کو ابھی تک اس نے دیکھا نہیں، اس کو پورا سمجھ میں نہیں آیا، تو آپ کوئی ایسی چیز ذکر کرے جو اس نے دیکھی یا جس کے اس کے پاس اچھی طرح علم ہے، تو اس کے ذریعے آپ سمجھائے. مثال کے طور پر میں سمجھا رہا ہوں کہ فرانس میں فلاں عمارت ہے اور وہ ایسی ہے، और आप हजर ने देखी नहीं, तो इसको समझाने के लिए एक आसान तरीका है कि जो इमारत आपने देखी, मसलन यह बाटली में या यहाँ यूके में कोई, इंग्लैंड में कोई इमारत जो आपने देखी, उसकी मिसाल दो कि मस्जिद कुमा में जो खिड़कियाँ हैं ना, वहाँ खिड़कियाँ उसी स्टाइल की हैं, उसे आपको अच्छी तरह समझ में आएगा। तो ये तरीका होता है, और ये अच्छे उस्ताद और समझाने में जिसको महारत हो, ये उसकी अलामत होती है कि वो वक्तन फ़वक्तन मिसालें बयान करता है, कभी फ़र्जी मिसाल, हाइपोथेटिकल मिसाल, इमेजिनरी मिसाल, और कभी कोई ऐसी मिसाल, ऐसी चीज़ की जो हकीकत में हुई है। नबी सल्लल्लाहु अलैहि वसल्लम भी बार बार अहादीस में इस तरह करते हैं, और क़ुरान में भी इस तरह होता है। तो अल्लाह सुबहानहु व तआला ने उस किस्म की चंद मिसालें बयान फरमाई, और फिर आगे फरमाते हैं वलक़द ज़रबना लिन्नासि फ़ी हाज़ल क़ुरआन मिन कुल्लि मथल, हमने क़ुरान में, इस क़ुरान में हर किस्म की मिसालें बयान की है लोगों के लिए, हर किस्म की मिसाल बयान की है लोगों के लिए। इसका क्या मतलब? तो क़ुरान ने पहले तो ये समझा रहे हमें कि क़ुरान ने समझाने में और बात को दिल में उतारने के लिए कोई कमी नहीं छोड़ी, मुख्तलिफ तरीके, और उनमें से एक बहुत अच्छा तरीका है मिसाल। आपको आसान ही मिसाल, आपको एक अभी कोई मिसाल से समझाओ कि मिसाल के ज़रिए किस तरह दिल में बात अच्छी तरह बैठती है। आसान मिसाल दे कि कोई उस्ताद है स्कूल में, टीचर है, और वो बच्चों को समझा रहे हैं कि देखो होमवर्क करना बहुत ही अहम है। तो एक तो ये कि वो कहे कि होमवर्क करना बहुत अहम है, तो ये बात हुई। अब उसको उसको दिल में बिठाना है, तो उसके लिए मुख्तलिफ तरीके हैं। मिसाल के तौर पर एक तरीका ये कि आप उस टीचर फिर ये समझाए कि देखो होमवर्क करेंगे तो ये फ़ायदे होंगे, और होमवर्क नहीं करेंगे तो ये नुकसान होंगे। ये एक तरीका है। अब दूसरा तरीका ये कि पहले जो स्टूडेंट्स गुजरे हैं उनकी मिसाल दे कि देखो गुज़िश्ता साल में दो तालिबे, दो स्टूडेंट्स थे, और एक जो है इतना होशियार नहीं था, लेकिन हमेशा होमवर्क करता रहा, और देखो आखिर साल के आखिर में टेस्ट और इम्तिहान के नतीजे में उसको ऐसा मार्क मिला, और फुला जो देखो जो ज़्यादा होशियार था, होमवर्क नहीं करता था, ये समझ रहा था कि मुझे उसकी ज़रूरत नहीं, और देखो उसको टेस्ट में किया मिला। तब इससे वो बात दिल में और ज़्यादा बैठेगी, जो स्टूडेंट्स और जो तलबा सामने हैं उनको, इनके दिलों में ये बात ज़्यादा बैठेगी। तो एक हकीकी मिसाल जो माजी की दी गई। अब फर्जी मिसाल, दूसरी मिसाल भी दे सकते हैं जो माजी में हुआ नहीं, लेकिन मिसाल के तौर पर उस्ताद ये समझाए कि देखो एक तो वो वकील है जो केस के लिए चला जाए, जो कोर्ट में चला जाए, और वो पहले जो कुछ रिसर्च करना हो उसने किया नहीं, और दूसरी तरफ जो दूसरी जवाब है, जो झगड़ा करने वाले, उसका वकील और उसका लॉयर ऐसा है जो पूरा अच्छी तरह रिसर्च करके आया, तो तुम तलबा का क्या ख्याल है कि कौन किसके जीतने का ज़्यादा इम्कान है? तो तलबा कहेंगे ज़ाहिर जिसने रिसर्च किया। तो फिर वो इस मिसाल के ज़रिए फिर ये टीचर समझाएगा कि देखो हमारे इस क्लास में भी, और जब इम्तिहान आएगा साल के आखिर में, तो ये होमवर्क जो है ये बमंजिल इस रिसर्च के है, तो जो शख्स ये सब कुछ होमवर्क करता रहेगा तो जब वो टेस्ट में आएगा तो पूरा तैयार होगा। तो इस मिसालों के ज़रिए अब वही बात हो रही है, उसी की बात हो रही है, लेकिन उसके ज़रिए दिल में बात बैठ जाती है, और जब दिल में बात बैठ जाती है तो फिर अमल करना ज़्यादा आसान होता है। तो इसीलिए कुरान में बार बार अलग किस्म की मिसालें बयान की। अब आगे आप दूसरी बात समझ लीजिए, वो ये कि मिसाल जो है ऐसी होगी, ऐसी होनी चाहिए कि आदमी उसको समझ सकता है। भाई मिसाल ही मैंने वो उस टीचर की मिसाल दोबारा आप ले लीजिए, उसे वकील और कोर्ट केस और मुकदमे की मिसाल दी, और फ़र्ज कर लीजिए कि तलबा को मालूम ही नहीं कि मुकदमा क्या है, तो फिर तो मिसाल मुफीद नहीं होगा ना, फिर तो मिसाल मुफीद नहीं होगा। या फ़र्ज़ कर लीजिए कि बाज़ तलबा ऐसे जिसको फार्मिंग और खेती बाड़ी के बारे में कुछ मालूम नहीं, और टीचर ने खेती बाड़ी की मिसाल दी कि देखो कि काश्तकार जो है, फार्मर जो है, वो बीज को डालने से पहले वो ज़मीन को तैयार करता है, उसमें वो फिर पानी डालता है, फुला न्यूट्रिएंट्स डालता है, फिर ज़मीन को हल चलाता है वगैरह वगैरह वगैरह। और अगर वो ऐसा सब कुछ नहीं करेगा तो जब वो बीज डालेगा तो ज़्यादा फ़ायदा नहीं होगा। तो ये सब कुछ जो पहले होता है वो होमवर्क की तरह है। फिर आप होमवर्क करके क्लास में आएंगे तो फिर आपको वही फायदा होगा जो उस काश्तकार और फार्मर को होता है जब ज़मीन तैयार करने के बाद वो बीज डालता है। अब जिसको ये कुछ समझ ही में ही नहीं आ रहा कि फार्मर काश्तकार किया है हल चलाना ज़मीन तैयार करना, उसको तो ये फ़ायदा नहीं होगा ना इस मिसाल से। तो हर शख्स को मिसाल से वही शख्स फ़ायदा उठा सकता है जिसको मिसाल समझ में आता है, जो मिसाल से रिलेट कर सकता है। अब वहाँ अगर कोई ऐसा बच्चा होगा जिसका बाप काश्तकार और फार्मर है तो उसको तो मिसाल बहुत ही अच्छी तरह समझ में आएगा, जितना उसको मिसाल समझ आएगी किसी को नहीं। इसके नतीजे में जितना उसके दिल में बात बैठेगी उसका किसी को नहीं। अब कुरान ने उसको सामने रखते हुए अलग अलग किस्म की मिसालें बयान फरमाई कि मसलन कहीं समंदर के बारे में कोई मिसाल है तो जो समंदर में सफ़र करने वाले उनको अच्छी तरह ये समझ में आएगा, दूसरों को भी, लेकिन उनको और ज़्यादा, तो उनके दिलों में बात बैठेगी। कहीं बारिश की मिसाल है तो जो लोग ऐसी जगहों पर रहते हैं जहाँ बारिश बकसर, उनको ये अच्छी तरह समझ में आएगा तो उसके ज़रिए उनके दिल में बात बैठेगी। अलग अलग मिसालों के ज़रिए हर ये ऐसा नहीं छोड़ा कि कोई ऐसी जमात है जो ये कह सके कि कुरान ने बात को दिल में बिठाने के लिए कोई ऐसी मिसाल नहीं दी जो मैं अच्छी तरह समझ नहीं सकता। और मिसालें भी इतनी बेहतरीन कि जो शख्स वो तो अब वो पानी की मिसाल ही ले लो, कुरान में किस जुज़ में है, सूरतुन नूर में है कि कुफ्र और इनकार की मिसाल दी गई समंदर के मौजों के बारे में। अव का ज़ुलुमात फ़ी बहरिल लुज्जी यख्शाहु मौजुन मिन फ़ौक़ी और फिर उसके मौज है, मौज के ऊपर मौज, उसके नतीजे में अंधेरा कितना होता है वगैरह, उसकी मिसाल दी गई। अब उसकी तफसील में नहीं जाना, मैं सिर्फ यह अर्ज़ कर रहा हूँ कि मिसालें कितनी बेहतरीन हैं, बिलखसूस उस शख्स के लिए जो उस फील्ड में हो। तो मुझे याद है कहीं मैंने पढ़ा है कि एक जो शख्स जो अब जिस तक कुरान पहुंचा है, पता नहीं उस अभी तक मुसलमान हो चुका है या बाद में मुसलमान हुआ, वो पढ़ रहा था तो उसने ये आयतें पढ़ कर ये कहा। अभी तक तो उसको ऐसा ही था कि ये मोहम्मद जो वो लोग नबी मानते हैं उसने ये लिखी होगी, अभी तक मुसलमान नहीं था। तो उसने कहा ये आयतें पढ़ कर कि ये मोहम्मद जो है सल्लल्लाहु अलैहि वसल्लम, ये शख्स ये उसने ये लिखा ये उसी वक्त लिख सकता है जब वो सेल था और बार बार समंदरी सफ़र किया था, इसलिए कि समंदरी सफ़र और समंदर में किस तरह अंधेरा वगैरह होता है मौजों के नतीजे में, उसको ऐसी तफसील और ऐसी हकीकत को सामने रख कर बयान किया कि नहीं, हो ही नहीं सकता है कि वो समंदरी सफ़र नहीं करता था, उसने ये लिखा। यानी इतनी बेहतरीन मिसालें हैं। तो अल्लाह सुब्हानहू व तआला फरमा रहे हैं वलकद ज़रबना लिन्नास फी हाज़ा कुरआन मिन कुल्ली मिसल, लोगों के लिए हर किस्म की मिसालें हैं कि हर एक के लिए कोई ऐसी मिसाल हो अगर वो तलब से और गौर से सुने कि दिल में बात बैठ जाएगी। हाँ, अगर वो दिल खोल कर बैठे, यानी तलब के साथ, और दूसरा दिल को तैयार करके बैठे, तो ये उसका एक मतलब। और कि मसल का मतलब मिसाल है, एग्जाम्पल्स। और बास हज़र ने लिखा है कि मिसाल है, ये लफ्ज़ जो है अरबी में उसका मतलब हर अच्छे मज़मून को भी कह सकते हैं, हर अच्छे मज़मून को। तो इस एतबार से ये आयत का माना ही होगा कि कुरान में हमने हर किस्म का अच्छा मज़मून रखा है लोगों के लिए। यानी अब इसका मतलब ये हो गया कि अलग अलग तरीक़ों से हम समझाते हैं, सिर्फ मिसाल के तरीके से नहीं, दूसरे तरीके भी हैं। कभी ख़ास अल्फाज बेहतरीन इस्तेमाल करके कि जिन लोगों को अल्फाज अरबी ज़ुबान का बहुत फहम है उनको ये समझ में आएगा। कभी आखिरत के बारे में बयान करके कि जन्नत जहन्नम के जिन लोगों को की तबीयत में ही कि वो अच्छी चीज़ों की तरफ बहुत लपकते हैं उनको जन्नत का जिक्र करके उनको तरगीब होगी, अलग अलग तरीक़ों से। पहली बात ये। फिर दूसरी बात, क़ुरआन अरबियन, ऐसा कुरान जो अरबी है, ये क्यों ज़िक्र किया? तो पहले तो عربی یہ لفظ چھوڑ دیجیے, قرآنن پر آ جائے. قرآن قاف را الف نون چار حرف. جی اب عربی زبان کی ایک خاصیت ہے جو پتہ نہیں دوسرے انگریزی میں تو یہ ہے نہیں, لیکن عربی زبان کی ایک خاصیت یہ ہے کہ ہر لفظ جو ہے نا اس کی جو حروف ہے, قرآن کا لفظ کو چھوڑ دیجیے ایک طرف, مثال کے طور پر نون صاد را کو لے لیجیے. نون صاد را اس کو عربی میں کہتے ہیں مدد, ہیلپ. اب عربی زبان کی خاصیت یہ ہے کہ نون صاد را جب اس ترتیب میں ایک کے بعد دوسرے کسی لفظ میں آتے ہیں, چاہے وہ لفظ ناصر ہو, چاہے وہ لفظ منصور ہو, چاہے وہ لفظ انصار ہو, ان میں سے ہر ایک میں کسی نہ کسی طرح وہ مدد کا معنی ہوگا. یہ عربی زبان کی خاصیت ہے, وہ اس طرح اس کو بنایا گیا, اللہ تعالیٰ اس کو بنایا. مثال کے طور پر ناصر کا مطلب مدد کرنے والا, جو شخص مدد کرتا ہے. منصور کا مطلب جس شخص کی مدد کی جاتی ہے. اور ایک اس طرح نون صاد را کے ساتھ اب بہت زیادہ الفاظ نکال سکتے ہیں. کبھی ایک نون, کبھی ایسا بھی ہوتا ہے کہ نون صاد را سے اب 100-200 الگ الگ الفاظ نکالتے ہیں کہ سب میں یہ مدد کرنے کا معنی اندر کہیں نہ کہیں چھپا ہوا ہے. تو اس کا مطلب یہ ہے کہ آپ عربی میں کسی بھی لفظ کو اچھی طرح سمجھنا ہو تو اس کے جو اصل, جو اس حروف اصلی کہتے ہیں, اس کا کیا معنی ہے اس کو سمجھنا پڑے گا. اب قرآن کے لفظ پر دوبارہ آ جائیے, جیسے کہ اس کی روشنی میں آپ قرآن کے لفظ کو سمجھ دیجئے. قرآن کے لفظ کے اصل تین, عموماً اصل حروف تین ہوتے ہیں, تین سے زیادہ نہیں ہوتے عموماً عربی زبان میں ایسا ہوتا ہے. تو قرآن میں چار حرف ہیں, قاف را الف نون. اب ان چاروں میں سے کون سے تین اصل ہے, ایک زائد ہوگا, ایکسٹرا ہوگا جو بعد میں آئے گا, اور تین اصل ہوں گے. تو اس میں دو قول ہیں. پہلا قول یہ کہ اصل حروف ہے قاف را اور الف, اور دوسرا قول یہ کہ نہیں, وہ الف جو ہے وہ ایکسٹرا ہے, اصل حروف ہے قاف را اور نون. اب آپ اگر پہلا قول کو لے لیں گے, اور دونوں قول ایک ساتھ بھی صحیح ہے, آپ اگر پہلا قول لے لیں گے تو اعتبار سے لفظ قرآن میں جو معنی چھپا ہے وہ الگ ہوگا, اور دوسرا قول لے لیں کہ نہیں اصل حروف قاف را نون ہے تو لفظ قرآن میں جو معنی ہے وہ الگ ہوگا, وہ چھپا ہوا. پہلا قول لے لیں جو اصل ہمارے کام کا نہیں ہے, لیکن چونکہ سمجھا رہا ہوں اسے سمجھا ہی لوں. قاف را الف کا مطلب پڑھنا, ریڈنگ. تو قرآن میں جو قاف را الف کے حروف ہیں وہ اس لیے کہ یہ ایسی چیز ہے جو بار بار پڑھی جاتی ہے, تو اس لیے قرآن کو قرآن کہتے ہیں کہ قاف را الف کا مطلب پڑھنا, تو وہ چیز بار بار پڑھی جاتی ہے. یہ ایک معنی ہے, لیکن یہ جہاں میرا مقصود اس معنی, یہ معنی نہیں ہے. دوسرے معنی پر آ جائے, قاف را نون. قاف را نون کو عربی میں کہتے ہیں جمع کرنا, گادہ کرنا, کلیکٹ کرنا. اب قرآن کو قاف را نون کیوں کہا جاتا ہے, تو متعدد اقوال ہے, لیکن ایک قول یہ ہے کہ اس میں ہر قسم کا اچھا مضمون اور ہر ضرورت کسی جمع کی ہوئی ہے. تو اللہ سبحانہ وتعالی قرآن کہہ کر یہ ہمیں فرما رہے کہ ضرورت کی سب چیزیں اس میں ہی ہدایت کے لیے. یعنی آدمی اگر قرآن پڑھتا رہے, قرآن صحیح طریقے سے سمجھنے کی کوشش کرتے رہے صحیح نیت سے, تو اس کی سب دینی ضرورتیں پوری ہو جائیں گی. جہاں کہیں اور حدیثوں کی طرف, کسی عالم کی طرف رجوع کرنا پڑے گا تو قرآن ہی اس کو یہ ترغیب دے گی. جہاں کہیں اس کو ایسا لگے کہ نہیں میرے اندر یہ بیماری ہے, اس کے لیے مجھے شیخ کی ضرورت ہے, قرآن ہی اس کو یہ ترغیب دے گی. جہاں کہیں اس کو ایسا کہ نہیں یہ مسئلہ ہے مجھے سمجھ میں نہ آ رہا ہے, تو قرآن میں یا تو جواب ہوگا یا اس قرآن بتائے گا کہ جواب کے لیے کہا جانا ہے. قرآن ہر قسم کا اچھا مضمون اس میں جمع کرنا ہے. اب ہر قسم کا ضرورت کا مضمون ہے, کتاب تو اس کے لیے چھوٹی ہے, 800-900 صفحے, لیکن ہر اب हम तो जानते हैं हमारा दिन कितना गहरा है और हर किस्म हर शख्स की ज़िंदगी अलग होती है, तो हर किस्म का अच्छा मजमून जमा करता है, तो ये कैसे होगा? तो एक तो ये कि ये अल्लाह एक मौजज़ा है, लेकिन दूसरा ये इस वजह से ये कुरान अरबी में है, और अरबी ज़बान की खासियत है कि बहुत कम अल्फाज में बहुत कुछ आप बोल सकते हैं। अगर आपको इसकी दलील चाहिए तो कुरान का तर्जुमा खोल लीजिए, आप एक लाइन में एक लकीर में अरबी के कितने अल्फाज हैं उसको गिन लीजिए, और फिर देख ले तर्जुमा करने वाले ने कितने अल्फाज उसके तर्जुमे में लिखे, तफसीर नहीं सिर्फ तर्जुमे में। काफी मरतबा ऐसा होगा कि दुगना और डबल होगा, और काफी मरतबा ऐसा होगा कि उससे भी ज्यादा, और वो भी कम से कम अल्फाज इस्तेमाल करने की कोशिश करेगा, इससे कि उसको ऐसा होगा इसे तर्जुमा है बहुत लंबा हो जाएगा तो लोग कैसे पढ़ेंगे वगैरह, यानी वो तर्जुमा भी ऐसा होगा कि उसके लिए फिर कभी हाशिए की जरूरत पड़ती है वगैरह। और ये हर आप कुरान को उर्दू में ले जाए तो भी ऐसा होता है, कुरान को अरबी में ले जाए ऐसा भी होता है, कुरान को अंग्रेजी में ले जाए तो किसी भी जुबान में आप कुरान को ले जाए तो ऐसा होगा। इसे कि अरबी जुबान की खासियत है कि कम अल्फाज में आप बहुत कुछ कह सकते हैं, तो पहले से ये अरबी जुबान की खासियत है। फिर अरब लोगों में ये बहुत उस जुबान को अच्छी तरह इस्तेमाल करने का बहुत शौक था, और उसका एक हिस्सा ये भी था कि आप मजमून को जितने कम अल्फाज में अच्छी तरह बोल सकते हैं तो कम अल्फाज में बोलना कमाल है। अगर आप मजमून को 5 अल्फाज में बोल सकते हैं अच्छी तरह समझाए हुए, तो उसको 10 अल्फाज के बजाय 5 अल्फाज में बोलना ज्यादा कमाल की बात है। तो अरबों में पहले से ये उर्फ था, नबी सल्लल्लाहु अलैहि वसल्लम से पहले भी। भाई हर 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 कौम की अलग खासियत है, तो हर कौम में अलग चीज़ों की दिलचस्पी होती है, फितरतन अल्लाह सुबहाना तआला ने हर कौम में रखा है। अब हिंदुस्तानियों में जाएंगे तो वहाँ आपको फितरतन लोग अलग अलग, और पाकिस्तानियों में और फुला मुल्क में और अमरीका वालों में और अफ्रीका हर जगह अपने अपने मौसम अपनी जगह वगैरह का उसमें असर हो। तो अरबी लोगों का जुबान में बहुत दिलचस्पी है, बिलखसूस नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़माने कितनी दिलचस्पी। वो उस नबी सल्लल्लाहु अलैहि वसल्लम के इस्लाम के असर की बात नहीं कर रहा, उससे पहले नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में छोटे छोटे बच्चे लंबे लंबे अशआर सफ़हात के अशआर हिफ्ज़न याद कर लेते थे। यानी हमारे ज़माने में आप किसी कुछ अंग्रेजी अशआर को बच्चे को नहीं, उसको बच्चा क्या पढ़ा हुआ लिखा आदमी भी मुश्किल से समझेगा। आप शेक्सपियर का एक सफ़ा किसी को दे दें समझने में इतनी दिक्कत होगी याद कर। उस अरबों में पता नहीं अब कितना शौक रहा, लेकिन बच्चे सफ़ात बर सफ़ात अशार के याद करते थे। तो अल्लाह सुबहाना ताला फरमा रहा है कि ये कुरान अरबी में इसी अरबी में नाजिल होने की एक वजह ये है, और अरबों को सबसे पहले मुखातब बनाने की एक वजह ये है कि ये कुरान बहुत ही जामे और उसमें बहुत कुछ समेटना था, लेकिन बहुत लंबा ना हो जाए, बहुत लंबा हो जाता था तो उसको हिफ्ज़न याद करना मुश्किल हो जाता था। तो हिफ्ज़न इसको याद ऐसा बनाना ज़रूरी कि हिफ्ज़न याद हो सके, तो बहुत लंबा नहीं हो सकता है। और बहुत और ऐसा और कुरान में आप देखेंगे तो अल्फाज जो है बहुत ज़्यादा मुकर्रर और रिपीटेड है, बहुत ज़्यादा मुकर्रर और रिपीटेड है। कई मैंने पढ़ा कि बाज़ हज़रात ने बाकायदा उस पर तहकीक की और इस नतीजे पर ये इतने अल्फाज हैं 100, 200, 300 कि कुरान के 70-80% ऐसा कुछ उसी उन्हीं अल्फाज में है। ये स्टाइल क्यों था कि याद करने में आसानी हो, तो हिफ्ज़न याद करने में आसानी हो ये पहलू भी रखना, लेकिन साथ साथ बहुत कुछ समझना है। तो अल्लाह सुबहान व तआला ने इसके लिए अरबी ज़बान को इख्तियार किया, इसीलिए फरमाए कुरआनन अरबियन गैर ज़ी इवज, जिसमें कोई कजी कोई कमी नहीं रह गई है। ये सब सिफात है तो अब आप खुद समझ लो, लेकिन अल्लाह ताला सलाम उसमें कोई कमी नहीं रह गई है, कोई कजी कोई गलती भी नहीं। किताब अव्वल किताब लिखना कोई आसान काम नहीं, किताब लिखेंगे तो कहीं ना कहीं छोटी मोटी गलती रह जाती है, कहीं ना कहीं छोटी मोटी गलती रह जाती है, कभी जो फैक्स है और जो इन्फॉर्मेशन है उसमें गलती रह जाती है, वो नहीं तो कभी टाइपिंग की कोई गलती रह गई, कभी कोई लेआउट में कोई गलती रह गई, پھر مجھے یاد آیا کہ امام شافعی رحمۃ اللہ علیہ بہت ہی بڑے عالم، امت کا ایک بڑا طبقہ ان کو فقہ میں اپنا امام مانتے، اسی سے سمجھ لو کتنے بڑے عالم کتنے ماہر تھے، اور ان کی سب سے اہم کتاب، ان کے مذہب کا جو بنیاد ہے وہ الام ہے، کتاب الام، امام شافعی رحمۃ اللہ علیہ کی جمع کردہ کتاب الام، سب مذہب کی سب سے اہم کتاب۔ تو امام شافعی کے ایک شاگرد جو ہے غالباً امام مزنی رحمۃ اللہ علیہ، ہو سکتا ہے مجھے اس یاد رکھنے میں غلطی ہو، لیکن غالباً امام مزنی رحمۃ اللہ، وہ فرماتے ہیں کہ میں نے براہ راست کتاب الام امام شافعی کے سامنے میں نے ان سے سیکھی، اور 10 مرتبہ، اس زمانے میں ایسا ہوتا تھا کہ بار بار تکرار، کہ 10 مرتبہ وہ انہوں نے مجھے، اس زمانے میں پہلی بات تو یہ ہوتی وہ فوٹو کاپی تو تھا نہیں، تو کسی نے کتاب لکھ لی، میں نے کتاب لکھ لی، اور آپ کو کتاب چاہیے تو آپ میرے پاس آئیں گے اور کہیں گے کہ مجھے کتاب پڑھ کر سناؤ تاکہ میں کاپی کر سکوں، نقل کر سکوں، اور پھر ساتھ ساتھ کبھی تشریح بھی ہوگی۔ تو امام مزین رحمۃ اللہ فرماتے ہیں کہ 10 مرتبہ میں نے کتاب العلوم کے لیے میں امام شافعی رحمۃ اللہ کے پاس گیا، اور 10 کے 10 مرتبہ نئی نئی غلطیاں نکلی، 10 کے 10 مرتبہ نئی نئی غلطیاں نکلی، اور 10ویں مرتبہ سے فارغ ہونے کے بعد امام شافعی رحمۃ اللہ فرمایا کہ اللہ تعالیٰ کا قانون ہے کہ قرآن کے علاوہ کوئی ایسی کتاب نہیں ہوگی جو غلطیوں سے خالی ہوگی۔ شافعی مذہب کی سب سے اہم کتاب، اب ایسا نہیں کہ بعد کے دور میں، نہیں نہیں، خود مصنف اس کو پڑھا رہا ہے، اس کو سمجھا رہا ہے، سکھا رہا ہے، 10 کے 10 مرتبہ نئی نئی غلطیاں، اور ایک غلطیاں جمع، یعنی اس کا مطلب یہ کہ دوسری تیسری چوتھی مرتبہ ایسی غلطی نظر آئی جو پہلی مرتبہ نظر ہی نہیں آئی۔ تو لیکن قرآن کیا ہے؟ غیر ذی عوج، کہیں نہ کہیں کوئی ایسی چیز نہیں ہے جس پر آپ انگلی اٹھا سکتے، اور اس کی سب سے بڑی یہ ہے کہ اب تک غیر نے اس پر کوئی انگلی نہیں اٹھائی، ایسی انگلی جس کا ہم جواب نہ دے سکے۔ پھر اسلام کو باطل قرار دینے کا سب سے آسان طریقہ یہ تھا کہ غیر اس میں کچھ غلطی نکالے اور کہہ دے کہ جی کوئی تمہارا خدا ہی کہہ رہا ہے، تمہارا قرآن کہہ رہا ہے کہ اس میں غلطی نہیں ہے، اس میں واضح غلطی ہے، تو تمہارا مذہب بیکار، مذہب کو بیکار کرنے کا سب سے آسان، اسلام کے خلاف کتنی محنتیں ہو رہی ہیں، مذہب کو بیکار کرنے کا سب سے آسان طریقہ یہ تھا۔ لیکن اب تک کوئی اس طرح کوئی انگلی نہیں اٹھا سکا جس کا علماء کافی اور شافی جواب نہ دے سکے، اسی لیے غیر ذی عوج، اس میں کوئی کمی کوئی کجی نہیں رہ گئی۔ بعض مفسرین نے لکھا ہے کہ اس کا مطلب ہے کہ قرآن مخلوق ہے ہی نہیں، یہ اللہ تعالیٰ ہی کا ہے، اللہ تعالیٰ کی ایک صفت ہے یہ قرآن، مخلوق کی کوئی چیز نہیں ہے، غیر ذی عوج، اور یہ قرآن پورا اس طرح پرفیکٹ، اور اس میں ہر قسم کی ضرورت کیا ہے، لعلہم یتقون، تاکہ یہ لوگ تقوی پر آ جائے، ایمان نہیں ہے تو پہلے ایمان قبول کر لے، اس کے بعد اعمال نہیں ہے تو اعمال پر آ جائے۔ تو خیر یہ تو پہلا ہی مضمون تھا، اور اتنے تفصیل میں سمجھانے کا ارادہ نہیں تھا، لیکن اللہ تعالیٰ کا فضل ہے، بہرحال اس کا لیکن اس مضمون سے ہمیں یہ لینا ہے کہ ہم اس سے فائدہ اٹھائے، اس لیے کہ اس سے فائدہ جو اٹھا، جب ایسی کتاب ہے تو اس سے جو فائدہ اٹھائے وہ محروم نہیں رہے گا، تلاوت کے پہلو سے فائدہ اٹھائے گا تو بھی محروم نہیں رہے گا، اور سمجھنے کے لحاظ سے فائدہ اٹھائے گا تو بھی محروم نہیں رہے گا، ہاں صحیح طریقے سے دونوں کام کو کرے۔ اللہ سبحانہ و تعالیٰ ہم سب کو قرآن سے وابستگی نصیب فرمائے، اس کو اپریشیٹ کرنے کی، اس کو سمجھنے کی، اس کی تلاوت، اس پر عمل کرنے کی توفیق نصیب فرمائے۔ آمین، الحمدللہ، صلی اللہ علیہ وسلم۔